أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله الطيبين الطاهرين المعصومين، ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. اما بعد، تفسیر سورہ قریش. سورہ قریش مکہ میں نازل ہوئی اور اس کا آغاز بسم اللہ الرحمن الرحیم سے ہوتا ہے. بسم اللہ الرحمن الرحیم لإيلاف قریش، قریش کو مانوس رکھنے کی خاطر، إيلافهم رحلۃ الشتاء والصيف، انہیں ان کے ذریعے معاش جاڑے اور گرمی کے سفروں سے مانوس رکھنے کی خاطر، فَلْيَعْبُدُوا رَبَّ هَذَا الْبَيْتِ، چاہیے تھا کہ وہ اس گھر کے رب کی عبادت کریں، الَّذِي آمَنَهُمْ مِنْ جُوعٍ وَآمَنَهُمْ مِنْ خَوْفٍ، جس نے انہیں بھوک میں کھانا کھلایا اور خوف سے امن دیا. تو سورہ قریش میں کچھ باتوں کا ذکر ہے جو کہ شہروں کے بسانے، انسانی تمدن کے قائم کرنے اور ایک انسانی معاشرے میں اہمیت کے جو عوامل ہیں، کہ ایک انسانی معاشرے کو قائم رکھنے کے جو عوامل ہیں ان کا ذکر کیا گیا. سب سے پہلا عامل یا سب سے پہلا اہم نقطہ وہ لإيلاف قریش میں، إيلاف یعنی الفت و محبت قائم رکھنے میں، کہ لوگوں کے درمیان، معاشرے میں لوگوں کی آپس میں جتنی الفت و محبت ہوگی، قبائل اور مختلف گروہوں کی آپس میں جتنی الفت و محبت ہوگی، وہ تمدن، وہ علاقہ، وہ معاشرہ، وہ جامعہ اتنا ہی ترقی کرے گا، اتنا ہی اپنی فلاح کی طرف گامزن ہوگا. اس لیے لوگوں کے درمیان الفت و محبت قائم کرنے کے لیے کہ کچھ عقائد کی ضرورت ہوتی ہے، کہ کچھ اصولوں کی ضرورت ہوتی ہے جن پہ اس معاشرے کے لوگ قائم ہوں، جن کے اس معاشرے کے لوگ ذہنی طور پہ قائل ہوں کہ اگر وہ ان اصولوں کے قائل ہوں گے تو ان کی آپس میں محبت ہوگی، وہ آپس میں ایک دوسرے کی عزت کریں گے، اور اس طرح وہ معاشرہ سکون و اطمینان کے ساتھ اپنے تکامل کی راہیں طے کرے گا اور اللہ کی دی ہوئی نعمتوں سے لطف اندوز بھی ہوگا اور ان سے کما حقہ استفادہ بھی کرے گا. ورنہ اگر معاشرے کے مختلف گروہوں کے درمیان محبتیں کمزور ہو جائیں، الفتیں کمزور ہو جائیں، تو وہ معاشرہ انتشار، بدامنی اور جرائم کا شکار ہو جاتا ہے. اس لیے ہمیں بھی اپنے معاشرے میں الفت و محبت کی باتوں کو وہ رائج کرنا چاہیے، ان کی ترویج کرنا چاہیے، کہ یہ سورہ قریش کا ایک پیغام ہے جو کہ تا قیامت آنے والی انسانی نسلوں کے لیے باقی رہے گا، کہ اگر کوئی اپنے معاشرے میں امنیت قائم کرنا چاہتا ہے، امن کرنا چاہتا ہے، اس کی اقتصاد کو فروغ دینا چاہتا ہے، کہ چاہتا ہے کہ اس کے معاشرے میں بھوک بھی نہ ہو اور خوف بھی نہ ہو، تو اسے اپنے معاشرے میں الفت و محبت قائم کرنی چاہیے. اور یہ الفت و محبت جو کہ سورہ قریش میں جس کا مینشن کیا گیا ہے، کہ جس کا استعمال کیا گیا ہے، ये उल्फत व मोहब्बत रब हाज़ल बैत की मोहब्बत की बुनियाद पे कायम है, यानी रब की मोहब्बत की बुनियाद पे कायम है, यानी काबा के रब की मोहब्बत की बुनियाद पे कायम थी। तो दुनिया में हकीकी उल्फत व मोहब्बत अल्लाह ताला की उल्फत व मोहब्बत की बुनियाद पे कायम होती है, वरना मोहब्बतें आर्जी होती हैं और वक्त इम्तिहान सख्ती के वक्त बिखर जाती हैं और एक दूसरे का इंसान साथ छोड़ देते हैं और वफा के तकाजे नहीं निभा सकते, कि वफा के तकाजों की बुनियाद अल्लाह ताला की मोहब्बत है। वफा के तकाजों की बुनियाद उल्फत मोहब्बत के तकाजों की बुनियाद अल्लाह ताला से मोहब्बत है, कि जो कि सूरह कुरैश में दो दफ़ा लफ्ज़ इलाफ के तकरार से उसकी अहमियत को ज़्यादा वाज़े किया गया है, कि अगर अपने मुआशरे में, अगर अपने कबीले में, अगर अपने घरानों में अमन व सकून व इत्मीनान चाहते हो और अपनी मुआशत से सही, अपनी मुईशत से सही तौर पर इस्तेफादा करना चाहते हो, तो अपने घरों में उल्फत व मोहब्बत को बढ़ाएं, कि रब की मोहब्बत की बुनियाद पे अपने घरों की उल्फत व मोहब्बत की बुनियाद रखें। वरना अगर घर में उल्फत व मोहब्बत की बुनियाद तो रख दी गई लेकिन उसे रब की मोहब्बत के साथ राबता ना दिया गया, तो ये उल्फत व मोहब्बत फिर कच्चे धागे की तरह टूट जाएगी और वो घर फिर इंतशार का शिकार हो जाएगा, वो कबीला फिर इंतशार का शिकार हो जाएगा। इसलिए हर उल्फत व मोहब्बत की हकीकी बुनियाद जो मुआशरे में कायम होती है वो रब की बुनियाद से नश्वो नुमा पाती है, वो रब की बुनियाद की असास पे उस्तवार होती है। और यही पैगाम सूरह कुरैश का पैगाम है, कि इस सूरह के बारे में कि एक गर्चे फिकी बहस भी है, कि फिकी बहस ये है कि आया ये सूरह कुरैश सूरह फील के साथ मरबूत हो के एक ही सूरत के तौर पे वो काउंट होती है, कि मुराद दी जाती है, या ये दो अलहदा अलहदा सूरतें मुराद दी जाती हैं, तो बाद फुकहा के नज़दीक कि ये एक ही सूरत के तौर पे ली जाती है और नमाज में अगर तिलावत की जाए इसकी तो सूरह फील और सूरह कुरैश दोनों की तिलावत की जाए, जैसा कि सूरह ज़ुहा और सूरह अलम नशरा की अगर तिलावत की जाए तो दोनों की मिला के तिलावत की जाए। सूरह कुरैश और सूरह फील में एक राबता है और राबता ये है कि असहाबुल फील का, कि इब्राहा के लश्कर का मक्का के ऊपर काबा के ऊपर चढ़ाई करना और शिकस्त खा के पसपा हो जाना और तैरन अबाबील से परिंदों के लश्कर से वो कटे हुए भूसे की मानिद, के खाए हुए चारे की मानिद उनके जिस्म का, उनके सिपाहियों का बिखर जाना, के काबा की हिफाजत का, काबा के मुतबर्रिक होने का, काबा के बाबरकत होने का और काबा के रब की बरकत का ऐलान है, काबा के रब की अजमत का ऐलान है, कि इस शहर मक्का के काबा की वजह से बाबरकत होने का ऐलान है, कि इस शहर मक्का में जो कबीले कुरैश आबाद है वो अपने रब की याद और अपने रब की इबादत की वजह से बाबरकत है। इसलिए अल्लाह ताला ने इस शहर को अमन व बरकत का शहर करार दिया, कि जिसकी एक मिसाल अब्राहा के लश्कर की नाकामी थी, अब्राहा के लश्कर की नाबूदी थी, अब्राहा के लश्कर का प्रोग्राम वो बिल्कुल मट्टी में मिल जाना था। और इस काबा को इसके हकीकी वारिस حضرت محمد صلی اللہ علیہ وسلم کی ولادت کے معجزے کے طور پہ مرکز عبادت کے طور پہ محفوظ رکھا گیا تو یہ کعبہ کے مکہ کا مرکز تھا اور اہل قریش جو تھے ان کا پیشہ تجارت تھا کہ وہ تجارت کر کے اپنی ضروریات کو پورا کرتے تھے ورنہ مکہ کی زمین سنگلاخ زمین تھی کہ پہاڑوں کے درمیان میں ایک وادی تھی کہ جس میں زراعت نہیں ہوتی تھی اسی لیے حضرت ابراہیم خلیل اللہ نے جب حضرت اسماعیل اور حضرت حاجرہ کو یہاں پہ آ کے چھوڑا تو یہ دعا کی کہ اے رب میں اس وادی غیر ذی زرع میں اس وادی جس میں کوئی زراعت نہیں ہے کہ اس میں اپنی اولاد چھوڑے جا رہا ہوں اس لیے اس شہر کو امن کا شہر بنا کہ رب جل حاضل بلد امنا کہ اس شہر کو اے رب امن کا شہر بنا تو یہ دعائے خلیل تھی کہ یہ شہر امن کا شہر بن گیا اور نابودی لشکر ابراہہ بھی اسی دعائے خلیل کے صدقے میں اللہ تعالیٰ نے قبول کر کے اس کے منصوبے کو ناکام بنا دیا اور اس قریش کا یہ جو تجارت کا پیشہ تھا کہ نہ صرف یہ تجارت شہر مکہ تک محدود تھی بلکہ وہ بڑے لمبے لمبے تجارتی سفر کرتے تھے کہ ان کے سفر کے سردیوں میں یمن کی طرف ہوتے تھے اور گرمیوں میں شام کی طرف ہوتے تھے کہ یہ بڑے لمبے لمبے تجارتی سفر تھے اور جو ارد گرد کے قبائل تھے وہ وحشی قبائل تھے کہ وہ قافلوں کو لوٹ مار لیتے تھے لیکن کیونکہ یہ لوگ کعبہ کی عبادت کرتے تھے جو کہ حضرت ابراہیم علیہ السلام اور حضرت اسماعیل علیہ السلام نے تعمیر کیا تھا تو جاہل عرب بھی اس کعبہ کے گھر کی عزت کرتے تھے عزت و تکریم کرتے تھے اس لیے قریش کو کعبہ کی نسبت کی وجہ سے عزت و تکریم حاصل تھی اور ان کے قافلوں کو لوٹا نہیں جاتا تھا اور ان کے تجارتی قافلوں کو لوٹا نہیں جاتا تھا تو اسی لیے قرآن یہ انہیں بتاتا ہے کہ دیکھو تم جو اتنے بڑے بڑے تجارتی سفر کرتے ہو اتنے بڑے بڑے تجارتی سفروں میں تمہیں یہ جو امنیت عطا ہوئی ہے کہ یہ اللہ کی عطا ہے جو کہ کعبہ کی عبادت کی بنیاد پہ ہے کعبہ میں اللہ کی عبادت کی بنیاد پہ ہے تو قرآن ان دو نعمتوں کا ذکر کر رہا ہے کہ ایک تو تمہارے درمیان الفت جو ہے وہ قائم کر دی گئی ہے تمہارے اور باقی قبائل کے درمیان الفت و محبت قائم کر دی گئی ہے کہ جس کا فائدہ یہ ہوا ہے کہ تمہیں امنیت نصیب ہوئی ہے تمہیں سیکورٹی نصیب ہوئی ہے اس سیکورٹی کی وجہ سے تمہاری تجارت نے خوب ترقی کی ہے اور تم بہت مالدار لوگ بن گئے ہو اور یہ تمام کی تمام اس رب کی عطا ہے تو تمدن کے لیے تمدن کی ترقی کے لیے کسی بھی معاشرے یا شہر کی ترقی کے لیے کہ جن چیزوں کی ضرورت ہوتی ہے کہ وہ اقتصاد کی ضرورت ہوتی ہیں کہ اقتصاد ترقی کرے بزنس ترقی کرے اور امنیت اور سیکورٹی ترقی کرے کہ امنیت دنیا میں امن کا مسئلہ اور اقتصاد کا مسئلہ اور لوگوں کا ایک دوسرے میں معاشرے کے لوگوں کا ایک دوسرے میں محبت کرنے کا مسئلہ اہم ترین مسئلہ ہے کہ اگر کسی معاشرے میں اگر کسی ملک میں یہ تینوں مسائل حل کر لیے جائیں تو مادی طور پہ وہ معاشرہ ترقی کرنے والا معاشرہ ہو جاتا ہے متمدن معاشرہ شمار کیا جاتا ہے سولائز معاشرہ شمار کیا جاتا ہے اور ترقی کی جانب رواں دواں معاشرہ شمار کیا جاتا ہے لیکن اس مادی ترقی کے ساتھ ساتھ معنوی ترقی کی بھی ضرورت ہے کہ جس کو اللہ تعالیٰ نے फल याबुदू रब्बा हादल बैत के नाम से याद किया है कि इस क़ाबा के कि जिसकी वजह से तुम्हें इक्तिसाद और अमनियत अता हुई है कि तुम्हें ये मादी नेमतें अता हुई हैं, तुम्हें ये शहरियत का तमद्दुन अता हुआ है कि बाकी कबाइल के वो मुख्तलिफ देहातों में बिखरे हुए हैं और कत्लो गारत गरी करते हैं और काफलों की राहजनी करते हैं कि काफलों को लूट के खाते हैं और इससे अपना गुजर बसर करते हैं, जबकि तुम इज्जत की ज़िंदगी गुजारते हो और तिजारत से अपना पेट पालते हो और तिजारत से अपनी ज़रूरियात को पूरा करते हो और तुम्हें इस सफ़र के दरमियान में अमनियत भी नसीब होती है और लोगों की मोहब्बत भी और आपस में एक दूसरे की मोहब्बत भी नसीब होती है, और चूँकि तुम ताजर पेशा लोग हो तो लोगों को अपनी तिजारत की तरफ मुतवज्जे करने के लिए भी मोहब्बत करते हो, तो अगर अपनी तिजारत की बुनियाद पे लोगों के दरमियान मोहब्बत राज करते हो तो उससे कहीं बेहतर है कि रब की इबादत की बुनियाद पे लोगों के दरमियान मोहब्बत को ईजाद करो, कि इसलिए आयत इस्तेमाल हुई फल याबुदू रब्बा हादल बैत कि आप इन नेमतों के बाद कि खुदा की नाशुक्री ना करो, खुदा की नाफरमानी ना करो, बल्कि इबादत खुदा की तरफ लपको कि इंसानी ज़िंदगी की एक लाजमी ज़रूरत इबादत भी है कि इबादत के बग़ैर इंसानी ज़िंदगी नामुकम्मल है, इंसानी ज़िंदगी बेमकसद है, कि अगर अपनी ज़िंदगी को बामकसद बनाना चाहते हो, अगर आखरत में भी अपनी कामयाबी चाहते हो तो फिर अपने रब की इबादत करो, कि इस काबा की वजह से कि जो तजारती मरकज़ बना हुआ है कि जिसकी वजह से तुम्हें बेशुमार मादी फवायद हासिल हैं, कि इस मादी फवायद के साथ के मानवी फवायद भी हासिल करो, कि अल्लाह ताला की इबादत और ईमान का फ़ायदा भी हासिल करो, कि अगर अल्लाह ताला की इबादत का फ़ायदा हासिल नहीं करोगे तो ये मादी दुनिया की तरक्की अधूरी तरक्की रह जाएगी, ये मादी दुनिया की नेमतें यहीं पे रह जाएंगी, तो खुदा वाहिद की इबादत करने की बजाय शैतान ने बाद लोगों को धोखा ये दिया कि वो काबा में बुत ले आए और काबा में बुतों की वो पूजा शुरू हो गई कि जो कि तौहीद की तालीमात के खिलाफ थी, जो कि हज़रत इब्राहीम खलीलुल्लाह ने जो अल्लाह ताला की इबादत की तालीमात जो दी थी, इस काबा की बुनियाद के हज़रत इब्राहीम खलीलुल्लाह और हज़रत इस्माईल अलैहिस्सलाम ने रखी कि उन्होंने मुख्तलिफ ईंटें बना के और मुख्तलिफ वो चीज़ें उसमें शामिल करके इस काबा की दीवारों को उस्तवार किया, और जब वो इस काबा की दीवारों को उस्तवार कर रहे थे तो अल्लाह ताला से दुआ मांग रहे थे कि रब्बना तकब्बल मिन्ना, या रब इस इबादत को, ये इस दुनिया में तेरा पहला घर तामीर किया जा रहा है, इस घर की तामीर को हमसे कबूल फरमा और इस अहद को कि हमारी नस्ल में इमामत रखी गई है तो इस अहद को भी हमारी नस्ल में बाकी रख, तो अल्लाह ताला की तरफ से जवाब मिला कि ये अहद पहुँचेगा तो सही आपकी नस्ल में, लेकिन या ला या नाल अहद ज़ालिमीन, लेकिन ज़ालिमीन के लिए ये अहद इमामत नहीं होगा, यानी ज़ालिमीन के लिए ये मीरास खलीलुल्लाह के ये कि अल्लाह के खलील हज़रत इब्राहीम की जो मीरास इमामत है वो ज़ालिमीन के लिए नहीं है, और सबसे बड़ा ज़ुल्म अल्लाह के साथ शिर्क है, तो इस शिर्क से निजात पाने के लिए कि अल्लाह ताला ने अपना आखिरी नबी हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उनको भेजा, तो उन्होंने जब अपनी रिसालत का और खुदा की वहदानियत का आके ऐलान किया, तो कुरैश ने जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के पैगाम को सुना और सुनने के बाद मानने से इनकार कर दिया। तो इसीलिए सूरह कुरैश नाजिल हुई कि ऐ कुरैश, तुम तो औलाद इब्राहिम में से हो, कि तुम तो इस काबा के मुतवल्ली होने में से हो, कि तुम्हारा कबीला कि जिसको इतनी इज्जत मिली है वो इसी काबा की बुनियाद पे मिली है, और काबा की सारी इज्जत इस तौहीद के मरकज़ होने की बुनियाद पे है, इसलिए तुम क्यों तौहीद और रिसालत का इनकार करते हो। फल याबुदु रब हादल बैत, के वो रब जिसने तुम्हें के भूख की हालत में खाना दिया, यानी तुम्हारे लिए सारे वसाइल ज़िंदगी फराहम किए, क्योंकि जो इर्द गिर्द के पहाड़ी इलाकों में रहने वाले लोग थे कि वो भूख की वजह से मर जाते थे, जबकि कुरैश को अल्लाह ताला ने तिजारत की वजह से इतना मालदार बना दिया कि उनकी ज़िंदगी की तमाम ज़रूरियात पूरी हो रही थी। तो इसलिए अल्लाह ताला ने उन्हें भूख से मरने से बचा लिया और उनको सारे वसाइल ज़िंदगी अता किए कि तुम्हें वह आमनहु मिन खौफ, और इसके अलावा जो राहज़नों का और बाकी जो लुटेरे कबीले थे कि उनके हमले का खौफ था, कि उससे भी अल्लाह ताला ने उन्हें महफूज कर लिया, यानी अमनियत अता की। तो ये दुनिया में जहाँ कहीं भी भूख अफलास का मसला हो, या जहाँ कहीं भी सिक्योरिटी की प्रॉब्लम हो, या कोई भी मुआशरा और तमद्दन कि अगर अपनी वो तिजारत की बुनियाद पे अगर तरक्की करना चाहता हो, अगर अपने मुआशरे में उल्फत की बुनियादें उस्तवार करना चाहता हो, तो कुरान ने इस सूरत में उसके लिए हिदायत के पैगामात रख दिए हैं कि मुआशरे से इफलास ख़त्म करने की बुनियाद भी अल्लाह ताला की इबादत है, अल्लाह ताला से वसाइल के लिए दुआ करना है कि अल्लाह ताला की इबादत से ही भूख व अफलास के खौफ खौफ दूर होगा, खौफ व हरास दूर होगा। कि अगर मुआशरे में अमनियत चाहते हो तो उसकी बुनियाद भी इबादत खुदा है, कि मराकज़ तौहीद की को अहमियत देना है, कि तौहीद की बुनियाद पे जो सिक्योरिटी कायम होगी, तौहीद की बुनियाद पे जिस भूख व अफलास के खात्मे की कोशिश की जाएगी, वही कोशिश ही कामयाब होगी। कि अगर अपनी इक्तिसाद को वो दायमी और पुरसकून इक्तिसाद बनाना चाहते हो, तो वो इक्तिसाद जो कायम होगी, वो बिजनेस जो कायम होगा, वो भी इबादत तौहीद की बुनियाद पे होगा। अल्लाह ताला की तरफ से ये अता है जो तुम्हें अता होगी। और अगर अपने मुआशरे में मोहब्बतें फैलाना चाहते हो, अगर अपने मुआशरे में नफ़रतें और दहशतगर्दी काम करना चाहते हो, तो ये भी रब की इबादत की बुनियाद पे होगा, कि ये भी तौहीद की इबादत की बुनियाद पे होगा। यानी मुआशरे की तरक्की का ज़ामिन वो तौहीद और इबादत खुदा है, कि मुआशरे के लोगों के दरमियान उल्फत और मोहब्बत कायम करने का ज़ामिन वो तौहीद और इबादत खुदा है। मुआशरे की इक्तिसाद की बहबूद और इक्तिसाद का आगे बढ़ना और बिजनेस का बाबरकत होना, ये भी तौहीद और इबादत खुदा की बुनियाद पे कायम है। कि इसी तरह कि अगर भूख व अफलास से अमन में रहना चाहते हो, कि मसलन नमाज तहज्जुद के बारे में एक हदीस आती है कि जिस शख्स ने नमाज तहज्जुद पढ़ी, तो उसके रिज़्क का ज़िम्मेदार, उस दिन के रिज़्क का ज़िम्मेदार اللہ تعالیٰ کی ذات ہے، اور اگر کوئی شخص کہے کہ اس نے نماز تہجد پڑھی اور اسے اگلے دن رزق نہیں ملا، تو ایک عالم فرماتے ہیں کہ وہ شخص جھوٹ بول رہا ہے، کیونکہ ایسا ممکن ہی نہیں ہے کہ اللہ تعالیٰ کی عبادت کی جائے اور وہ افلاس کو دور نہ کرے، اللہ تعالیٰ کی عبادت کی جائے اور حاجات اس انسان کی بھر نہ آئیں، اللہ تعالیٰ کی عبادت کی جائے، خدا واحد کی خالصانہ عبادت کی جائے اور اس شخص سے مصیبتیں دور نہ ہوں، کہ مثال کے طور پہ کہ اگر کرونا وائرس کی وبا آئی ہے، اگر کرونا وائرس کی مہلک وبا آئی ہے، تو اللہ تعالیٰ کی اگر مخلصانہ عبادت کی جائے تو اللہ تعالیٰ کی مخلصانہ عبادت اس مصیبت سے نجات کا باعث ہوگی، کہ اللہ تعالیٰ کی مخلصانہ عبادت سے اس بلا کے ٹل جانے کا باعث ہوگا، کیونکہ اگر شرک کی حالت میں دعا مانگی جائے تو حالت شرک میں مانگی ہوئی دعا قبول نہیں ہوتی، کہ بہت سے لوگ ہوتے ہیں جو کہتے تو ہیں ہم اللہ کی عبادت کرتے ہیں لیکن اس کے ساتھ شرک بجا لاتے ہیں، اس لیے اللہ تعالیٰ کی مخلصانہ عبادت حاجتوں کے بھر لانے کے باعث ہوتی ہے، کہ سیکورٹی و امنیت کا باعث ہوتی ہے، کہ اگر حقیقی سیکورٹی و امنیت چاہتے ہو تو اللہ تعالیٰ کی عبادت کی طرف متوجہ ہو جائے، فَلْيَعْبُدُوا رَبَّ هَذَا الْبَيْتِ، کہ کعبہ کے رب کی عبادت کرو، اس لیے کیونکہ کعبہ کا رب ہی کامیابی کا باعث ہے، حضرت علی علیہ السلام نے وقت ضربت وقت شہادت کے ایک فقرہ کہا تھا کہ فزت و رب الکعبہ، رب کعبہ کی قسم میں کامیاب ہو گیا، تو رب کعبہ کی قسم کی وجہ سے، رب کعبہ کی عبادت اور الفت و محبت کی وجہ سے محبتیں قائم ہوتی ہیں اور بلائیں دفع ہوتی ہیں، کہ بلاؤں کے دفع ہونے کا طریقہ کار قرآن نے یہی بتایا ہے، کہ مثلا حضرت یونس علیہ السلام جب مچھلی کے پیٹ میں قید تھے تو انہوں نے اللہ تعالیٰ کو مخلصانہ طور پہ کہا اور یہ ذکر بلند کیا، لا الہ الا انت سبحانک انی کنت من الظالمین، کہ لا الہ الا انت، کہ تیرے علاوہ اے رب کوئی معبود نہیں ہے، تو سب سے پہلے کہ مخلصانہ طور پہ کہ شرک و جلی اور شرک و خفی سے پاک ہو کے اللہ تعالیٰ کی عبادت کی جائے، جب لا الہ الا انت دل سے ادا ہوگا تو لا الہ الا انت سبحانہ کا اللہ تعالیٰ کی تسبیح کی جائے گی، اس کا تنزیہ کیا جائے گا کہ وہ ہر عیب و نقص سے پاک ہے، ہر شرک سے پاک ہے، جب اللہ تعالیٰ کی ذات کو ہر شرک سے پاک سمجھا جائے گا، لا الہ الا انت سبحانک انی کنت من الظالمین، کہ میں ظالمین میں سے تھا، کہ اپنے نفس کی تقصیر کو اپنے نفس کے قصور کو تسلیم کیا جائے گا اور اصلاح کا عہد کیا جائے گا، تو ہمارے جو گناہ ہیں اگر ہم ان کی اصلاح کا عہد کریں، کہ اگر ہم ان سے نجات کا عہد کریں، اگر ہم ہماری طرف سے جو لغزشیں ہوئی ہیں اگر ہم ان لغزشوں سے توبہ کا عہد کریں، تو یہ توبہ کا عہد اللہ تعالیٰ کی طرف سے رحمتیں اور برکتیں لائے گا اور نجات کا باعث ہوگا، ہر بلا سے نجات کا باعث ہوگا اور کرونا کی وبا سے بھی نجات کا باعث ہوگا، اس لیے حضرت یونس علیہ السلام کا ذکر جو ہے وہ ہر بڑی بلا سے کہ جس میں انسان گرفتار ہوتا ہے اس سے نجات کا باعث ہے، کہ لا الہ الا انت سبحانک انی کنتو من الظالمین، اس میں اپنا قصور و نقص بھی تسلیم کیا جاتا ہے اور اس کی ذات کی عبودیت کا اقرار بھی کیا جاتا ہے اور اس کی ذات سے دعا بھی کی جاتی ہے، تو وہ ذات وَقَذَالِكَ نُنْجِ الْمُؤْمِنِينَ، اس طرح مومنین کو نجات دیتی ہے۔ تو اگر مومن بلا سے نجات حاصل کرنا چاہتا ہے، اگر کوئی مومن قوم کسی بلا سے نجات حاصل کرنا چاہتی ہے، تو حضرت یونس علیہ السلام کا یہ ذکر اس صورت میں بہترین مددگار ہے۔ وَقَذَالِكَ نُنْجِ الْمُؤْمِنِينَ، الْحَمْدُلِلَّهِ رَبِّ الْعَالَمِينَ، اللهم صل على محمد وآل محمد۔